بسم الله الرحمن الرحيم كتاب السلام سلام یہ ایسی بیع ہے کہ ظاہر میں ایسا لگتا ہے کہ یہ بیع جائز نہیں ہونی چاہیے، بظاہر یہ بیع جائز نہیں ہونی چاہیے۔ اس سلسلے میں ابو داؤد شریف میں ایک روایت ہے، لا بیع ما لیس عندک، کہ جو چیز تمہارے پاس نہیں ہو، ایسی چیز کے اندر بیع کیسی، جو چیز ہے ہی نہیں تمہارے پاس، اس کا تقاضا یہ تھا کہ یہ بیع جائز نہیں ہونی چاہیے۔ لیکن عقل کے خلاف بہت ساری ضروریات کے پیش نظر اس بیع کو جائز رکھا گیا۔ سب سے پہلی بات تو یہ ہے، غریب لوگوں کے لیے اس کے اندر بڑی راحت ہے، غربا کے لیے اس میں بڑی راحت اور بڑا فائدہ ہے۔ لوگوں کی حاجت اور ضرورت کی اس کے اندر تکمیل ہے، غریبوں کے لیے فائدہ ہے، لوگوں کی حاجت اور ضروریات کی تکمیل ہے۔ نمبر تین، آدمی بغیر پیسے کے بھی بڑا کاروبار کھڑا کر سکتا ہے بیع سلم کے ذریعے سے، اسی لیے اس کے اندر بہت سارے فوائد ہیں، شریعت مطہرہ نے اس کو جائز قرار دیا۔ اس کا جواز کہاں سے نکلے گا؟ قرآن مجید نمبر ایک، یا ایھا الذین آمنوا اذا تداینتم بدین الى اجل مسمى فاکتبوه۔ اس آیت کریمہ سے بیع سلم کا جواز ثابت ہوتا ہے۔ احادیث تو امام بخاری رحمت اللہ علیہ لا رہے، کئی روایتیں اس کے جواز کے اوپر لا رہے ہیں۔ بیع سلم میں ہوتا کیا ہے، تعریف کیا ہے اس کی؟ بیع سلم ایسی بیع ہے جس میں قیمت فوراً ادا کی جاتی ہے اور مبیع ادھار ہوا کرتی ہے، سمن یعنی قیمت فوراً ادا کر دی جاتی ہے اور مبی جس کے اندر ادھار ہوا کرتی ہے۔ دوسرے لفظوں میں یوں کہنا چاہیے، مبی بائع کے ذمے واجب الادا ہوتی ہے، کہ بائع آئندہ چل کر کے مبی ادا کرے گا، مبی بائع کے ذمے واجب الادا ہوتی ہے۔ عام طور پر جو سامان کی بیع ہے اس میں اور بیع سلم میں بنیادی فرق یہ ہے کہ عام طور پر سامان کی بیع میں سمن ادھار ہو سکتا ہے، کہ آپ کوئی چیز خرید لے وے اور سمن ادھار رکھے، یہ عام طور پر بیع میں ہوتا ہے، مبی ادھار نہیں ہو سکتی۔ جبکہ بیع سلم کے اندر بالکل عکس معاملہ ہے کہ سمن نقد دے دیا جاتا ہے اور مبیع ادھار رکھی جاتی ہے، بالکل عکس معاملہ ہے بیع سلم کے اندر. حضرت نبی کریم صلی اللہ علیہ وسلم جب ہجرت کر کے مدینہ منورہ تشریف لائے تو دیکھا کہ مدینہ کے اندر کھجوروں میں بیع سلم عام ہے. عام رواج ہے اہل مدینہ کا کہ وہ کھجوروں کے اندر بیع سلم کرتے ہیں. اب مبی کو ادھار رکھنے کی وجہ سے جو خطرات ہیں، ان تمام خطرات سے بچنے کے لیے حضرت نبی کریم صلی اللہ علیہ وسلم نے بیع سلم کے بارے میں چند شرطیں مقرر فرما دی کہ اگر یہ شرائط کا لحاظ کیا جائے تو بیع سلم صحیح ہوگی، ورنہ بیع سلم صحیح نہیں ہوگی. چونکہ مبی ادھار ہے اس لیے خطرہ ہے، تو خطرات سے بچنے کے لیے حضرت نبی کریم صلی اللہ علیہ وسلم نے چند شرائط مقرر فرمائی تاکہ ان خطرات سے بچا جا سکے. اور انہی شرائط کو فقہا کی اصطلاح میں صحت شرائط سلم کہا جاتا ہے. صحت شرائط سلم کہا جاتا ہے. اب یہ کون کون سے شرائط ہیں وہ دیکھنا. جس کی بیع سلم کے اندر بنیادی طور پر جو ہے شرط ہے، شرائط کو سمجھنے سے پہلے چند اصطلاحات سمجھو. نمبر ایک، مسلم فی مبیع کو بیع سلم میں مسلم فی کہا جاتا ہے. مبیع کا نام ہی بدل جائے گا، مسلم فی. نمبر دو، مسلم الیہ، بائع کو مسلم الیہ کہا جاتا ہے. بائع کا نام بدل جائے گا اور ہو جائے گا مسلم الیہ. نمبر تین، رب السلم مشتری کو کہا جائے گا، مشتری کا نام بن جائے گا رب السلم. اور نمبر چار، سمن کو کہا جائے گا رأس المال، سمن کے لیے نام بن جائے گا رأس المال. یہ پوری اصطلاحات بیع سلم میں آ کر کے بدل جائے گی. بیع سلم کن کن چیزوں میں جائز ہے یہ بھی سمجھنا ضروری ہے. تو نمبر ایک، تمام کیلی چیزوں میں بیع سلم جائز ہے. کیل کر کے بیچی جانے والی چیزوں میں بیع سلم جائز ہے. نمبر دو، وزنی چیزوں میں بیع سلم جائز ہے، یعنی جن چیزوں کو وزن کر کے بیچا جاوے. نمبر تین، عددی چیزوں میں بیع سلم جائز ہے، یعنی جن کو عدد اور گنتی سے بیچا جاوے، بشرطے کہ عدد کے افراد میں کوئی بڑا تفاوت نہ ہو. بشرطے کہ عدد کے افراد میں کوئی بڑا تفاوت نہ ہوئے، جیسے کہ اخروٹ، جیسے کہ انڈے، اس کے اندر بیع سلم جائز ہے. نمبر چار، ہاتھ یا گز سے ناپی جانے والی چیزوں میں بھی بیع سلم جائز ہے. ہاتھ کے ذریعے یا گز میٹر پٹی کے ذریعے سے ناپے جانے والی چیزیں، مثلا کپڑا، اس کے اندر بھی بیع سلم جائز ہے. तो ये चार बुनियादी चीज़ें हैं, कहली, वजनी, अददी या हाथ और गज से नापी जाने वाली चीज़ें। इन चीज़ों के अंदर बेय सलम जायज़ है। इस सिलसिले में एक कायदा मलहूज रखिए, कायदे कुल्लिया बेय सलम के जवाज के बारे में, कि किन किन चीज़ों के अंदर सलम का जवाज होगा। तो कायदे कुल्लिया ये हैं कि जिन चीज़ों की सिफात मुतअय्यन हो सके, जिन चीज़ों के अवसाफ और मिकदार मुतअय्यन हो सके, झगड़े का इम्कान बाकी न रहे, उन चीज़ों में बेय सलम जायज़ है। सिफत मुतअय्यन की जा सकती हो और मिकदार मुतअय्यन की जा सकती हो, ऐसी तमाम चीज़ों के अंदर बेय सलम जायज़ होगी। इसलिए कि अगर सिफत चीज़ों की मुतअय्यन हो जाएगी, मिकदार मुतअय्यन हो जाएगी, तो झगड़े का इम्कान ख़त्म हो जाएगा। और जब तक सिफत और मिकदार को मुतअय्यन नहीं किया जाएगा, वहाँ तक झगड़े का इम्कान बाकी रहेगा। इसीलिए सिफत भी मुतअय्यन हो जावे, मिकदार भी मुतअय्यन हो जावे, तो बेय सलम जायज़ हो जाएगी। उसके बाद एक जदीद मसला समझे, कदीम ज़माने में यानी हज़रत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, हज़रात सहाबा किराम, बाद का फुकहा का ज़माना, उसके अंदर आम तौर पर गल्लों में और फलों में बेय सलम होती थी। आम तौर पर गल्लों में, अनाज में, फलों में बेय सलम हुआ करती थी। लेकिन अब मशीनी ज़माना है, यानी मशीन के ज़रिए बहुत सारी चीज़ें बनती हैं, और मशीन के ज़रिए से जब चीज़ें बनती हैं तो बेशुमार चीज़ें एक तरह की बनाई जा सकती है। मशीनी दौर के अंदर बेशुमार चीज़ें बिल्कुल एक तरह की हूबहू बनाई जा सकती है, ये इम्कान है। और मशीनी दौर में चीज़ों की सिफात मिकदार हर चीज़ अच्छी तरह आदमी मुतायन कर सकता है, सिफात भी मुतायन कर सकता है, नाप और मिकदार भी मुतायन कर सकता है। इसीलिए मशीनी दौर में निज़ा और झगड़े का इम्कान कम से कम रह गया। इसीलिए अनाज, फल, गल्लों के अलावा बहुत सारी चीज़ों के अंदर अब के ज़माने के अंदर बेय सलम जायज़ है। जब ये मशीनी दौर है तो इस दौर के अंदर जितनी चीज़ों के अंदर हम मिकदार तय कर सके, सिफात तय कर सके, ऐसी तमाम चीज़ों के अंदर बेय सलम का जवाब हो जाएगा। बेय सलम एक ऐसी खूबी वाली बेय है कि आदमी के पास एक भी पैसा न हो और आदमी बड़े से बड़ा कारोबार खड़ा कर सकता है, बड़ा कारोबार कायम कर सकता है, बगैर सरमाया लगे हुए, बगैर किसी कैपिटल को लगाए हुए बड़े से बड़ा कारोबार आदमी कर सकता है। मिसाल के तौर पर एक आदमी ने सोचा कि मैं बनियान बनाने का कारोबार शुरू करूं, कारखाना बनाऊं, फैक्ट्री खोलूं बनियान बनाने की। अब मिसाल के तौर पर मशीनें उसने मालूम की कि भाई कितने में मशीन आएगी बनियान बनाने की, तो कहा 10 लाख रुपए में मशीनें आएगी। उसके पास पैसे तो है नहीं, कहां से 10 लाख रुपए लाए और मशीनें खरीदे। अब ये मार्केट में जाएगा, बनियान के ताजिरों से, दुकानदारों से कहेगा, भाई मैं आप लोगों को बनियान सप्लाई करूंगा, आप लोग मुझसे खरीदिए। लोग उसको जानते पहचानते हैं, ये मारूफ आदमी है, अपनी बस्ती का रहने वाला है, या ऐसे भी जान पहचान है। कहा कि मार्केट के अंदर क्या आप लोग होलसेल में बनियान खरीदते हो, फुला साइज का, फुला कपड़े का? तो लोगों ने बताया कि भाई 10 रुपए में हम लोग खरीदते हैं और दुकान में 15 रुपए में बनियान बेचते हैं। ये आदमी जाकर यूं कहे कि चलो मैं आपको 9-9 रुपए में बनियान दूंगा, आप लोग होलसेल में 10 रुपए में खरीदते हो, 15 में रिटेल में बेचते हो, मैं तुमको सिर्फ 9 रुपए में बनियान देने के लिए तैयार हूं। तो कहा बहुत अच्छा, हमें तो 1 रुपए का मजीद फायदा हो जाएगा। अब एक दुकानदार ने कहा हमारे 10,000 बनियान का ऑर्डर लिखो, दूसरे दुकानदार ने कहा हमारे 5,000 बनियान का ऑर्डर लिखो, किसी ने कहा हमारे 2,000 बनियान का ऑर्डर लिखो। इस तरह अलग अलग दुकानदारों ने मुख्तलिफ मिकदार के अंदर बनियान का ऑर्डर बुक कराया, लिखवाया। अब इसने सबको यूं कहा कि भाई वो 9 रुपए के हिसाब से तय हुआ है, पैसे लाओ। सब ने जितने बनियान ऑर्डर में लिखवाए इतना 9 रुपए के हिसाब से पैसे जमा करा दिए। अब जाहिर है कि जिसने 5,000 बनियान का ऑर्डर लिखवाया उसने 9 रुपए के हिसाब से 45,000 रुपए दे दिए। खेलो, समझ रहे हो बात? गर्ज ये कि जिस ताजिर ने जितने बनियान खरीदने का ऑर्डर किया है उसने जो है जो भाव तय हुआ उस भाव के मुताबिक जो है पैसे एडवांस जमा करा दिए। अब इसने तमाम लोगों के पास पैसे जमा किए और मशीनों का ऑर्डर दिया, मशीन खरीद करके लाया और बनियान बनाना शुरू किया और तमाम दुकानदारों को सप्लाई करना भी चालू कर दिया। एक भी पैसा अपने जेब से लगाए बगैर बनियान फैक्ट्री कायम कर डाली इसने। अब इसमें जानिबेन का फायदा हो गया। ताजिरों का फायदा क्या हुआ कि उनको होलसेल में 10 रुपए में बनियान मिलता था, उसके बजाय इस शख्स ने इनको होलसेल में 9 रुपए में बनियान दिया। ताजिरों का फायदा हो गया कि अब इनको एक बनियान पर 6 रुपए मुनाफा मिलेगा, पहले इनको एक बनियान पर कितना मुनाफा मिलता था 5 रुपए का, और अब इनको कितना मुनाफा मिल रहा है 6 रुपए। और इसका फायदा ये हो गया कि एक भी रुपया अपनी जेब से लगाए बगैर बनियान कंपनी के मालिक बन गए, बनियान फैक्ट्री के मालिक हो गए। ये है बेसलम का फायदा कि एक गरीब आदमी, बेसरमाया आदमी अपनी मेहनत, जहानत, अमानत, पहचान के जरिए से लोगों से सरमाया जमा करके बाकायदा एक बड़ा कारोबार खड़ा कर सकता है। ये है बेसलम का बेहतरीन फायदा। एक दूसरी मिसाल लो, एक काश्तकार है और 500 बीघा 500 एकड़ जमीन का मालिक है। अब 500 बीघा 500 एकड़ जमीन के अंदर वो गेहूं लगाना चाहता है, लेकिन गेहूं के लिए बीज चाहिए, खाद चाहिए, दवाएं चाहिए, कहां से पैसे लाए? खाली हाथ गरीब किसान 500 एकड़ जमीन लेके बैठा है लेकिन उसके पास बीज खरीदने का भी पैसा नहीं, खाद का भी पैसा नहीं, दवा का भी पैसा नहीं। अब ये गरीब क्या करेगा? मार्केट में गया, गल्ले के ताजीरों के यहाँ गया। ताजीरों से कहता है, भाई मैंने शरबती गेहूं लगाए हैं, लगाना चाहता हूं, या भालिए गेहूं मैं अपने खेत में लगाना चाहता हूं, आप लोग खरीदोगे? कहा जरूर, क्या भाव रहेगा? तो ये पूछता है, आप लोग भालिए गेहूं किस भाव में किसानों से हर साल खरीदते हो? तो कहा, हम लोग 25 रुपए किलो किसानों से खरीदते हैं, मार्केट में 30 रुपए किलो बेचते। अब ये किसान यूं कहे कि मैं आपको 24 रुपए में भालिए गेहूं दूंगा, आप लोग 25 रुपए में खरीदते हो, मैं 24 रुपए में आप लोगों को भालिए गेहूं दूंगा। सब खुश हो गए दुकानदार कि इस साल तो 1 रुपया मजीद हमको मुनाफा मिलेगा। तो किसी ने 1000 किलो का ऑर्डर लिखवाया, किसी ने 2000 किलो का ऑर्डर लिखवाया, किसी ने 5000 किलो का ऑर्डर गेहूं का लिखवाया। अब जिस दुकानदार ने जितना ऑर्डर लिखवाया, सबको कहता है लाइए पैसे, लाइए पैसे, लाइए पैसे। सबसे 24 रुपए किलो गेहूं के हिसाब से पैसे जमा कर लिए, गया आराम से बीज खरीद के लाया, खाद खरीद के लाया, दवाएं खरीद के लाया, ट्रैक्टर भी ले आया और मजदूर की टीम भी ले आया और पूरी खेत में 500 एकड़ में गेहूं की फसल लगा डाली। अब जैसे ही फसल तैयार हुई 5 महीने में, उसने काट कर मार्केट में सप्लाई शुरू कर दी, फटाफट लोगों को पहुंचाना। अब जानी बहन का फायदा हो गया, देख लिया कि ताजीरों को भालिए गेहूं, शरबती गेहूं, जो आमतौर पर किसान 25 रुपए किलो इनको देते थे, इस किसान ने इनको 24 रुपए किलो दिया, लिहाजा इनको तो इस साल 6 रुपए मुनाफा मिलेगा, क्योंकि लोग मार्केट में 30 रुपए किलो बेचते हैं। और इस किसान को फायदा ये हो गया कि 500 एकड़ अपनी जमीन में खेती करने के लिए उसके पास कोई सरमाया नहीं था, तो उसने लोगों से ऑर्डर बुक किया, लोगों से पेशगी पैसे लिए और पैसे लेकर के सरमाया तैयार कर लिया। उसमें से बीज भी आ गया और उसके अंदर से खाद भी आ गया, पानी भी आ गया, ट्रैक्टर भी आ गया और जो है ये शानदार जो है बड़े ऊंचे दर्जे का जमींदार बन गया, काश्तकार बन गया ऊंचे दर्जे का। ये है जानी बहन का फायदा बे सलम के अंदर। समझ में आया अच्छी तरीके से? तो ये है बे सलम, उसके फवाइद जानिबेन से हुआ करते हैं दोनों तरफ से। अब बे सलम के जवाज के लिए शर्तें देखो। नंबर 1, पहली शर्त जवाज की, जिन्स मालूम होना चाहिए। जिन्स यानी किस चीज की बै कर रहे हैं, जैसे कि गेहूं, चावल, मकाई, बाजरा, इसको जिन्स कहा जाता है। नंबर 2, नौ मालूम होनी चाहिए, इसलिए कि मसलन गेहूं है किस्म किस्म के होते हैं और भाव में भी बड़ा इख्तिलाफ होता है। भालिए गेहूं उम्दा समझे जाते हैं, शरबती गेहूं मुतवस्सित समझे जाते हैं, और भी किस्म, चावल को ले लो तो चावल की नौ, मसलन ये है कि बासमती, सेला, मसूरी, IR 22, ये सब चावल के अकसाम हैं। और जैसी नौ होगी ऐसी कीमत होगी। तो दूसरे नंबर के ऊपर नौ मालूम होना चाहिए। नंबर 3, सिफत मालूम होना चाहिए कि रद्दी किस्म का होगा या उम्दा किस्म का होगा, समन भी मालूम होना चाहिए। नंबर 4, मिकदार मालूम होनी चाहिए, मिकदार भी मालूम हो, यानी कितने किलो, कितने सा, ये मिकदार मालूम होना चाहिए। नंबर 5, मुद्दत मालूम होनी चाहिए, کہ مبی یعنی مسلم فی کب حوالے کی جائے گی، یہ مدت بھی معلوم ہونی چاہیے. اور مدت ایسی طے کرو کہ جس کے اندر جو ہے جہالت نہ رہے، ایسی مدت طے کی جائے گی. مثال کے طور پر یوں کہا جائے کہ یکم شعبان کو جو ہے غلہ دیا جائے گا، یہ نہ کہا جائے کہ بھئی جس دن کتاب ختم ہوگی اس دن جو ہے غلہ دیں گے، چونکہ یہ تو مجہول مدت ہو گئے، اللہ جانے کس دن کتاب ختم ہوگی، 25 رجب کو یا 8 شعبان کو کب ختم ہوگی، یہ تو مدت مجہول ہو گئی. تو مدت معلوم ہونی چاہیے، اور ایسی معلوم ہونی چاہیے کہ اس میں کسی طرح کی جہالت نہ رہے. پانچویں چھٹی شرط، رأس المال یعنی سمن بھی طے ہونا چاہیے کہ رأس المال کیا ہوگا، سمن کیا ہوگا. نمبر 7، حوالے کرنے کی جگہ، کہ مبی کس جگہ سپرد کرے گا، حوالے کرے گا، وہ جگہ بھی معلوم ہونی چاہیے. چونکہ مسلم فی ایسی ہوتی ہے کہ جس کو پہنچانے کا بعض مرتبہ بڑا کرایہ لگتا ہے، مسلم فی پہنچانے کا بعض مرتبہ بڑا کرایہ لگتا ہے، اس لیے مسلم فی حوالے کرنے کی جگہ بھی طے ہونی چاہیے. یہ 7 شرطیں ہیں بیع سلم کے جواز کے واسطے. یہ حضرت امام ابو حنیفہ رحمت اللہ تعالی علیہ کا مسلک ہوا. حضرات صاحبین رحمت اللہ تعالی علیہ کے نزدیک رأس المال متعین کرنے کی ضرورت نہیں ہے. صاحبین کے نزدیک رأس المال متعین کرنے کی ضرورت نہیں ہے. اگر وہ پہلے ہی سے متعین ہو، معروف ہو، اور سپرد کرنے کی جگہ بھی متعین کرنا صاحبین کے نزدیک ضروری نہیں ہے. اس کے بعد چند بنیادی باتیں اور سلم کے متعلق سمجھو. بائے اور مشتری جدا ہونے سے پہلے سمن پر قبضہ ہو جانا ضروری ہے. بے سلم کے جواز کے لیے بائے اور مشتری کے جدا ہونے سے پہلے سمن کے اوپر قبضہ ہو جانا ضروری، یعنی جس مجلس میں دونوں کی گفتگو ہوئی، جس مجلس میں دونوں کا کلام ہوا، عقد ہوا، اسی مجلس کے اندر سمن پر قبضہ ہو جانا بھی ضروری. اگر قبضہ نہ کیا تو بیع سلم صحیح نہیں ہوگی. جبکہ بیع صرف کے اندر سمن کے اوپر قبضے سے پہلے تصرف جائز نہیں ہوتا، بیع صرف میں سمن کے اوپر قبضے سے پہلے تصرف جائز نہیں ہوتا، مبی کے اوپر بھی قبضے سے پہلے تصرف جائز نہیں ہوتا، یہ بیع صرف کے اندر ہوتا ہے. تو بیع سلم کے اندر جس مجلس کے اندر دونوں کی گفتگو ہو، اسی مجلس کے اندر سمن کے اوپر قبضہ کر لینا ضروری ہے. یہ ہو گئی چند بنیادی اہم شرائط بیع سلم کے بارے میں. اس کے بعد سمجھو، جتنی بھی چیزیں ہیں وہ تمام چیزیں 2 قسم کی ہیں. جس میں ہم بیع سلم کرنے جائیں گے وہ چیزیں 2 قسم کی ہوگی. نمبر 1 زوات القیم، نمبر 2 زوات الامثال. 2 قسم کی چیزیں ہیں، زوات القیم، زوات الامثال. دونوں کی تعریف سمجھو. زوات القیم وہ چیزیں ہیں جن کے افراد یکساں نہیں ہوتے. زوات القیم وہ چیزیں ہیں جن کے افراد یکساں نہیں ہوتے. जैसे जानवर कि आपने भैंस, भैंसों को देख लो उसके अफराद यकसानी होते, बकरे बकरी गाय ऊंट उनके अफराद यकसा नहीं होते। नंबर दो, जवातुल अमसाल उन चीजों को कहा जाता है जिनके अफराद तकरीबन यकसा हुआ करते हैं। थोड़ी बहुत ऊंच नीच तो हर एक में होती है लेकिन तकरीबन उसके अफराद यकसा हुआ करते हैं। मसलन अखरोट, मसलन अखरोट उसके अफराद तकरीबन यकसा हुआ करते हैं, कुछ जरा सा फर्क उसके अंदर हुआ करता है। बेसलम जवातुल अमसाल ही में होती है, जवातुल कियम में नहीं हो सकती। बेसलम सिर्फ जवातुल अमसाल में होती है, जवातुल कियम के अंदर नहीं हो सकती, क्योंकि जवातुल कियम के अंदर तफसीलात तय करना नामुमकिन होता है। जवातुल कियम के अंदर तफसीलात तय करना नामुमकिन हुआ करता है, इसीलिए जवातुल अमसाल चीजें इसके अंदर शरीयत की तरफ से बेसलम को जायज रखा गया। और कदीम दौर के अंदर जवातुल अमसाल चीजें कम थी लेकिन अब इस जमाने के अंदर जवातुल अमसाल चीजें बहुत ज्यादा है। मिसाल के तौर पर आप बर्तन को ले लो, बनियान को ले लो, जूतों को ले लो, इस तरह की चीजें। उसमें आपने कंपनी वालों के पास गए, वो सांचा होता है जिसके अंदर सब चीजें बनती है। आपने कहा कि भाई हमको डिब्बे चाहिए, तो भाई डिब्बे का एक सैंपल बतला दो, ये रहा डिब्बा, ये रही साइज, ये रहा उसके अंदर होने वाला मटेरियल, सारी चीजें तय हो गए। अब आपने 10,000 डिब्बों का ऑर्डर दे दो, किसी डिब्बे में बाल के बराबर भी फर्क नहीं आएगा, क्योंकि वो मशीन के अंदर सेटिंग करके उसको डालेंगे तो एक ही तरह के डिब्बे धड़ 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 बनना शुरू हो जाएंगे। यही हाल है बनियान का भी, कि एक बनियान सैंपल के तौर पर तय करके अगर ऑर्डर दे दिया गया और फिर मशीन के ऊपर उसको डाल दिया गया तो हूबहू उसी तरह के बनियान एक कपड़े के थान से जितने चाहे इतने बना लो, कोई फर्क नहीं आएगा। हाँ, ड्रेमेज पीस आएंगे, यानी कि जो चीज खराब हो गई तो ड्रेमेज पीस का तो मार्केट ही पूरा अलग हुआ करता है, उसको तो साइड पर कर दिया जाता है और उसको फिर कम कीमत के अंदर बेचने का आम माहौल है। जैसे कि अब इस जमाने के अंदर ड्रेमेज फ्रीज भी मिलते हैं, ड्रेमेज वॉशिंग मशीन भी मिलते हैं, ड्रेमेज कारें भी मिलती है कि बनते बनते जो है उसके अंदर कोई नुक्स रह गया तो फिर ये लोग जो है उसको कम कीमत में कंपनी की ड्रेमेज दुकानों से बेच दिया करते हैं। बाकी आम चीज पर आम तौर पर जितनी भी चीजें कंपनी बनाएगी वो तमाम की तमाम चीजें सिफत में साइज में बिल्कुल यकसा एक जैसी हूबहू हुआ करती है। तो जवातुल अमसाल कदीम जमाने में कम चीजें थी और अब मशीनी दौर के अंदर जवातुल अमसाल चीजें बहुत ज्यादा हो गई, इसीलिए अब इस दौर के अंदर बहुत सारी चीजों के अंदर बेसलम करना जायज होगा। बुनियादी तौर पर ये जो शराइत अभी बतलाए गए इन शराइत का लिहाज जहां जहां भी हो सकता है उन तमाम जगहों के ऊपर बेसलम का जवाज हो जाएगा। एक दूसरे फायदे की बात समझो, कर्ज। कर्ज सिर्फ मकीली मौजूनी और मादूदी चीजों का ले सकते हैं, जो चीज कैल करके बेची जाए, जो चीज वजन करके बेची जाए, जो चीज गिन करके बेची जाए, मकीली मौजूनी मादूदी चीजों का कर्ज ले सकते हैं, क्योंकि इन्हीं चीजों की तायीन मुमकिन है। مکیلی مادودی موزونی چیزوں کی تعین ممکن ہے, اس لیے اس کے اندر قرض لیا دیا جا سکتا ہے. آپ نے ہدایہ کے اندر ایک اصول پڑھا ہے, الاقراض تقضا بامثالها, کہ قرض کو اس کی مثلی چیزوں سے ادا کیا جا سکتا ہے, قرض کو اس کی مثلی چیزوں کے ذریعے سے ادا کیا جا سکتا ہے. مگر اب مشینی دور میں بہت ساری چیزیں ہم قرض لے سکتے ہیں. مثال کے طور پر گھر کے اندر گیس کا ریگولیٹر خراب ہو گیا, بازو والے کو کہا کہ بھائی آج رویوار ہے, کہاں ریگولیٹر ملے گا, تو کہ لو ہماری یہاں ایکسٹرا رکھا ہوا ہے, قرض دے دو, آئندہ بازار سے ہو بہو اسی کمپنی کا اسی سائز کا ریگولیٹر آپ خرید کے لائیے اور پڑوسی کا قرض چکا دیجئے. دیکھیے کتنی سہولت ہو گئی, اس لیے کہ یہ مشین کے اندر تیار ہونے والی چیز ہے اور اس میں ہو بہو اسی کمپنی کا اسی سائز کا اسی کوالٹی کا ملنا ممکن ہے, اسی لیے اس کا قرض جو ہے جائز ہو جائے گا. تو یہ مشینی دور کے اندر قرض بہت ساری چیزوں کے اندر اب جائز ہو گیا. جیسے کہ اب یہ موبائل, آپ کا موبائل آج خراب ہو گیا اور آج مارکیٹ میں موبائل کی دکانیں سب بند ہیں, آپ نے ساتھی کو کہا کہ آپ کے پاس ہے, کہا میں تو ہمیشہ تین موبائل رکھتا ہوں, ایک پکڑا جاوے تو دوسرا کام آوے, دوسرا پکڑا جاوے تو تیسرا, سالانہ تک کے اندازے سے میں تین لایا ہی ہوں ابھی سے ہی, تاکہ ایک کے بعد ایک کام آتے رہے. کہا اچھا پیٹی پیک ہے آپ کے پاس؟ بالکل پیٹی پیک ہے, کمپنی پیک ہے, لاؤ مجھے ایک قرض کے طور پر دے دیجئے. اس نے آپ کو ایک موبائل بطور قرض دے دیا. اب آپ اسی کمپنی کا اسی سائز کا اسی کوالٹی کا دوسرا موبائل لا کر کے اپنا قرض ادا کر دیجئے اس ساتھی کو اپنی استطاعت کے اوپر, تو یہ قرض کی ادائیگی درست ہو گئی. خلاصہ کلام یہ ہوا کہ اب مشینی دور کے اندر چونکہ کوالٹی یعنی صفت, مقدار یعنی کوانٹیٹی, اس کی تعین بہت آسان ہو چکی ہے, اس لیے بیع سلم اور قرض बहुत सारी चीजों के अंदर अब इस जमाने के अंदर जायज समझा जाएगा। गर्ज ये कि बै सलम हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कुरान मजीद की रोशनी में जो उसको जायज करार दिया तो उसमें बड़े फवाइद हैं कि एक बेसरमाया आदमी, एक गरीब आदमी अच्छे से अच्छा अपना कारोबार जमा सकता है और वो अच्छे कारोबार को कायम कर सकता है बगैर सरमाए के। और उसमें दोनों तरफ का फायदा है कि दुकानदारों को और लोगों को मुनासिब कीमत पर, सस्ते दाम पर माल मिलेगा और किसान को और चीज बनाने वाले को सरमाया मिल जाएगा जिससे वो पूरा कारोबार अपना खड़ा कर सकता है। ये सब उसके फवाइद और मसलहतें हैं।